अब हमें एक और मरहले में दाखिल होने का इंतजार करना चाहिए। फिरके दर्जाबंदी और मनसब व मरतबे से लगाव रखते हैं। इस तरह इनके पैरों किसी मरतबे तक पहुंचने की सूरत में सोचते हैं कि जैसे दुनिया इनको दे दी गई है। वो लोग ऊपर जाने के लिए हर काम करते हैं। मजीद इसके एतमाद पर काम करो। इसको ये सोचने दो कि वो आला इख्तियार का मालिक है। जितना तुम ताबेदार होगे इतना ही अजीज होगे।
आपसे मैं लूंगा इंशाल्लाह।
मैं दूर ही दूर से तुम्हारे घर वालों की खबर रख रहा हूँ। वही उनका दिल उदास हो रहा है लेकिन वो ठीक है। मेरा ध्यान है।
शुक्रिया।
कुछ हुआ है क्या?
जो लड़की थी ना, एक मरतबा जिसके बारे में बताया था, परिनाज, एक अरसा हो रहा है कि वो रिहाई की मीटिंगों में नहीं आ रही है। खुदा हाफिज। उस्ताद, एक हफ़्ता हो रहा है आप मुझसे नहीं मिले। मैंने अफसाना को फ़ोन किया, वो मेरे फ़ोन नहीं उठा रही। उसने फ़ोन नहीं उठाया तो मैं अस्पताल चला गया। आपने क्यों मुझे छोड़ दिया है सर? मैं परेशान हूँ इस ज़िंदगी से। अफसाना कहती थी कि खुदा को नहीं देखा जा सकता, लेकिन उस्ताद शम्स बिल्कुल सूरज की तरह हैं, जब इरादा करोगे उन्हें देख सकोगे। मैंने कौन सा गुनाह किया? कैसी गलती मुझसे सरज़द हुई? मेरा जी जिंदगी से भर गया है तो फिर कहाँ है वो खुशी जिसका आपने वादा किया था? उन किताबों की एक एक लाइन मैंने सैकड़ों बार पढ़ी है। अगर सूरज तुम लोगों से रूगर्दानी करे तो समझ लो कि तुम में इनकास की ताकत नहीं थी। मैं उकता गया हूँ उस्ताद। आप मेरे सूरज थे, आपने मुझसे मुंह मोड़ लिया। क्यों क्यों?
अपनी जिंदगी में किस चीज से तुम थक गए हो?
उसके हर चीज से। 24 घंटे हो रहे हैं कि मैं सोच रहा हूं कि कब इस पस्ती और गलाजत से छुटकारा हासिल करूंगा।
खा लो और 48 घंटे के अंदर तुम्हारे तमाम रंज और गम और तकलीफें दूर हो जाएंगी। खा लो, ये तुम्हारे इंतखाब का लम्हा है। तुम चाहो मत खाओ, कोई तुम पर एतराज नहीं करेगा। मैं भी तुम्हारे बारे में फैसला नहीं करूंगा। तुम ये भी कर सकते हो कि गोली ना खाओ, इसी रास्ते से नीचे चले जाओ अपनी जिंदगी को जारी रखने के लिए।
मेरे पास गाड़ी नहीं है, मुझे पहुंचा दोगे?
लो इसको पी लो। तुम काबिल मुबारकबाद हो महरदार, तुम एक बहुत बड़ी आजमाइश में कामयाब हुए हो। मैं बहुत से लोगों को जानता हूं कि जिन्होंने इस मरहले में गोली नहीं खाई और वो अपने अफसुरदा और परेशान जिंदगी में वापस चले गए। खूबसूरत और रोशन रास्ते पर गामजन होने के लिए तैयार रहो। फिलहाल गाड़ी में बैठो, आराम करो, सब्र करो ताकि दवा अपना असर दिखाए।
गाड़ी से आगे जाकर रुक गया।
वहीद जवाब नहीं दे रहा है। वहीद
बैठो यहीं पे, कहाँ जा रहे हो?
अजीब आदमी हो, मेरी तो जान ही निकल गई थी।
उस्ताद माफ कीजिएगा।
वो गोली कहाँ है?
वो ये हाइकिंग के वक्त मुंह से निकाल ली थी मैंने।
तो फिर वो लड़की परिनाज गोली के साइड इफेक्ट्स के बारे में सही कहती थी, बिल्कुल सही ना?
हाँ, उस बेचारी ने तो गोली खा ली थी।
अगर मुझे 1% सिर्फ 1% इम्कान होता कि मौत की गोली के बारे में परिनाज की बातों में कोई हकीकत नहीं है तो मैं बिल्कुल इस ऑपरेशन के लिए तैयार ना होता।
लेकिन खुरमान ने तो यकीन कर लिया था।
अब खुरमान की नज़र में मेहरदाद भी 100% इसका पैरो है। हमें सब्र करके देखना पड़ेगा कि अगला कदम क्या है। गोली को भेज दें टेस्ट के लिए और इसी तरह वहीद का खून भी लिबार्टी भिजवा दें। शुक्रिया आपका।
याद रखूंगा।
खुरमान को अब इत्मीनान है कि तुम अब तैयार हो।
अब क्या तुम आगे तैयार हो?
इंशाल्लाह के हूँ।
आज के दिन भीड़ है यहाँ पे भी। ऐसे मिशन पर बहुत ज्यादा गया लेकिन कुछ अलग।
तस्वीरों और आवाज एक लम्हे के लिए कट गई थी। मेरे ख्याल में इस झटके की वजह से जो तुम्हें लगा है।
ठीक हुई?
जाओ देखता हूँ क्या करते हो।
कामयाबी की दुआ करें।
भैया तो वायरलेस की सेटिंग को फिर से चेक कर लें।
नहीं भाई, वो पहुंच गया खुरमान के पास।
याद है अफसरदा और मायूस यहाँ मेरे पास आए थे, यहीं पर तुमने खुद को बदलने के लिए चीख मारी थी।
वो दिन मेरी जिंदगी के सबसे मीठे दिन थे।
अब उस वक्त की
नस्बत तुम में क्या फर्क पैदा हुआ है?
इस झूठी अपनी नीयत के फ्रेम में अब तक बहुत से लोग आए हैं।
मैं एक और इंसान बन गया हूँ।
तुम्हें सीखना चाहिए कि तमाम बातें करने से गुरेज करो।
सुनो भाई, इनकी अपनी किताबों से काम लो, इन्हीं अल्फाज से।
मैंने जज्बाती शिकंजे और गम गुस्से से छुटकारा हासिल कर लिया है। मैं समझ गया हूँ कि हर तामीर तबाहकारी से शुरू होती है। अपने आप को तोड़ते हुए मैं अपनी तामीर नौ कर सकता हूँ, लेकिन मुश्किल है, बहुत मुश्किल है। रिहा होने के लिए तुम्हें देखना होगा कि तुम किस चीज़ के हाथों असीर हो। तुम्हें असारत की जंजीर को तोड़ने में कामयाब हो जाना चाहिए।
तुम किस चीज़ के असीर थे?
तशख्स का, खानदान का, सोच का, लगाव का, माजी का। इसीलिए कहता हूँ बहुत मुश्किल है, क्योंकि तुम्हें एक उम्र उनकी आदत हो गई है। अब तुम्हें सबको तीन तलाक देनी चाहिए ताकि तुम्हारी आंखें खुलें।
बड़ा होना आसान नहीं है। किसने कहा आसान है? लेकिन तुम इन सब में सुरखरू हो गए हो। मैं तुम्हारे बातिन को देख रहा हूँ।
तुम्हारे पास बहुत सी तवानाइयां हैं। मोबाइल है तुम्हारे पास?
जी, ये लीजिए।
फेंक दो, इसको दूर फेंक दो, पूरी ताकत के साथ इसको फेंक दो।
जो काम भी कहते हैं वो करो।
अब अगली मुलाकातों के बारे में कैसे पता लगे?
तुम्हें अब मेरी जरूरत नहीं है। तुम रिहाई तक पहुंच गए हो। चाबी।
क्या हुआ? क्या हुआ भाई?
रास्ता मुकम्मल तौर पर कट गया है
भाई। मेरा रास्ता वहीद के साथ कटा हुआ है। तुम्हारा है इसके साथ?
वो स्टेशन की तरफ जा रहा है।
इनका ताकुब करो।
कनेक्शन में तो कोई प्रॉब्लम नहीं है, मेरे ख्याल में उसके डिवाइस में कोई मुश्किल है। किसी तरह से उसे बताना होगा हमें।
क्या तुम किसी तरीके से वहीद को बता सकते हो कि इसका रास्ता कटा हुआ है?
नहीं, वही जेरे कंट्रोल है।
सबूत और शवाहद इस बात की निशानदेही कर रहे हैं कि वो नए मरहले में दाखिल।
अपने साए पे भी उसे शक है?
हाँ, यही वजह है कि अब तक वो जाल में नहीं फंसा है। अगर तुम भी धोखे और फ्रेब के जरिए दूसरों के पते काट देते तो अपना ध्यान रखते कि तुम्हारी दौलत हाथ से ना जाए। फिलहाल सब गौर करें, कोई भी वहीद के साथ रब्ता ना करें।
बैठ गए हैं।
मैं केबल का आंकड़ा नंबर नहीं देख सका,
लेकिन ये जो अभी गई है ये केबल नंबर 28 है। 3-4 इससे पहले होंगी।
खुरमान को मैंने देख लिया, लेकिन वहीद उसके साथ नहीं है। शायद दो अलग अलग केबल कार में बैठे हैं।
वहीद को जब तक वहीद वापस नहीं आ जाता।
शायद वहीद को पता चल गया है कि वो खुरमान के कंट्रोल में है, इसीलिए वो किसी और रास्ते से बाहर निकला है ताकि खुरमान के अफराद हमारे साथियों को ना देख सके।
इसे अब तक समझ आ गया होगा कि इसका रब्ता कटा हुआ है।
केबल नंबर 92 भी पहुँच गई है, लेकिन वहीद की कोई खबर नहीं।
कोई भी इत्तेफाक पेश आए तो मुझे इत्तला देना। मैं जाता हूँ मुलाकात की जगह पर वहीद के साथ। नुसरती को भी इबाद वाले भेस में तुम लोग भेज दो वहीद के घर।
जी अच्छा,
मैं चलता हूँ।
बहुत ज्यादा एहतियात करो, दरवाजे खुला छोड़ देना ताकि जरूरत पड़े तो अंदर आ सके।
کوریڈور میں ہوں، کوئی خبر نہیں۔
اندر جا۔
وحید گھر نہیں لوٹا ہے، اندر بھی کوئی نہیں آیا ہے،
سب کچھ اپنی جگہ پر ہے اور کوئی پیغام بھی نہیں دکھا۔
انشاءاللہ کہ وہ خود رابطہ کرے گا، واپس آ جاؤ۔
پیچھے کرو ذرا۔
جی
رو تو یہاں دیکھو، یہاں نظریں اور سر گھمانے سے وحید کو ظاہر ہے کہ وہ سمجھ گیا ہے کہ اس کا تعاقب کیا جا رہا ہے۔ وحید کوئی ایسا شخص نہیں ہے جس کو اس موضوع کا علم نہ ہو۔
اس کا رابطہ بھی ہمارے ساتھ کٹا ہوا تھا، وہ نہیں کہہ سکا کہ اس کا پیچھا کیا جا رہا ہے۔
ٹھیک، یہاں کے بعد ہم نے وحید کو نہیں دیکھا کہ اس کا کیا ہوا۔ یہ بھی ایک ایسی جگہ ہے جہاں ہمارے کیمرے کی رسائی نہیں ہے، اور یہ آس پاس کی سڑکوں کا کیمرہ ہے۔ اس کراسنگ پر سلور کلر کی ایک میگن کار ہے جو ان دوسری دو کراسنگ پر بھی تھی، لگتا ہے چکر لگا رہی تھی علاقے میں۔ میں نے اس کی نمبر پلیٹ دیکھنے کی بڑی کوشش کی لیکن نہیں ہو سکا، شاید کچھ گڑبڑ تھی اس میں۔ ایک منٹ، یہاں گاڑی کے پیچھے کچھ کھرونچ کے آثار ہیں۔
یہ خود ایک نشانی ہے، گاڑی کی خصوصیت کے بارے میں کام کرو ذرا۔
جی اچھا،
افسانہ خودکشی کرنے والے دولت مندوں کی شناخت کرتی ہے۔ وہ یہ کہتا تھا کہ یہ ایک طریقہ ہے، اور بھی طریقے پائے جاتے ہیں، ہم نے اس طریقہ کار پر توجہ دی، لیکن خورامان اور افسانہ اور دوسرے لوگوں سے نظریں نہ اٹھانی۔ ہم نے ان کے اس طریقے سے قرنطینہ کی جگہ کو ڈھونڈ لیں گے۔ شناخت، یہ وہی مرجان اور باقی لوگوں کا راستہ ہے۔ اس کے بعد ابتدائی ٹیسٹوں کی باری آتی ہے تاکہ ان کو اطمینان ہو جائے کہ اس شخص کا ذہن گھومنے کے قابل ہے۔ ذہن گھومنے کے قابل، پھر خورامان سے جڑنے، اس کی طرف جذب اور تحلیل ہونے کی تربیت، ان سب مراحل کو وہ گزار لیتے ہیں، کچھ عرصے کے بعد وہ گم ہو جاتے ہیں۔ کیا کہنا چاہیے کہ چلہ کاٹنے کے لیے جانے کے مطابق فرقوں کے لیے ایک تنہا جگہ میں داخل ہونا ہے جہاں فرقوں کا سرگنا ان کی پرنٹ واشنگ کر سکے۔ درحقیقت اصلی اتفاق کسی زیر کنٹرول ماحول میں پیش آتا ہے۔ ان کی اپنی اصلی پہچان چھپانا اور ان کو نئی پہچان دینا، اپنی رفتار، بات کرنا، ان سب باتوں پر توجہ دینا، اور اس طریقے سے یہ سب باتیں اس چیز کا باعث بنتی ہے کہ انسان اپنی انسانیت کھو دیتا ہے۔ السلام علیکم فاطمہ، معاف کرنا، میں نے تمہیں نیند سے جگا دیا۔ راضیہ جاگ رہی ہے؟ اس سے کہہ دو کہ وہ کتاب جو اس کو ضرورت تھی میں نے اس کے لیے لے لی ہے، کل صبح جب میں آؤں گا تو لیتا آؤں گا۔ میں نہیں سمجھتا ہوں کہ میں آ سکوں گا۔ ہاں بھائی، تم بے فکر رہو، پریشان نہ ہو، فی الحال تمہیں کوئی کام نہیں ہے۔ ٹھیک ہے ٹھیک ہے، خدا حافظ۔
لیجیے،
بہت بہت شکریہ آپ کا۔
میں نے ساتھیوں کے سامنے کچھ نہیں کہنا چاہا، لیکن سچی بات یہ ہے کہ میں ذرا پریشان ہوں۔
پریشان کس بارے میں؟
اگر خرامان نے وحید کے کھیل پر شک کر لیا تو کیا ہوگا؟
کس لیے شک کرے؟ ہم نے تو تمام باتوں کو چیک کر لیے، اور اب تک الحمدللہ ہمارا پلان ہر طرح سے کامیاب تھا۔
نہیں معلوم، میں کہہ رہا ہوں کہ اگر، اور اس کی دلیل یہ ہے کہ اس کی نگرانی بھی رکھی ہے، اگر انہوں نے اس پر شک کیا تو ممکن ہے کہ وہ وحید کو راستے سے ہٹا دے۔
نہیں، فی الحال تو وحید کی جان کو خطرہ لائق نہیں ہے۔ اس وقت مہداد خرمان کی نظم میں 100% پیروی کرنے والا شخص ہے، اسے اس پر اعتماد ہے۔
میں بے فکر ہوں، اسے کچھ نہیں ہوگا۔
مطلب یہ کہ اس کے ہاتھ سے اس کی آخری پائی تک وہ سب کچھ لے نہ لیں، وہ آرام سے نہیں بیٹھیں گے۔
تو پھر آپ پریشان اس جگہ کو لے کر گئے ہیں جہاں اس کو لے کر گئے ہیں؟
مجھے نہیں معلوم کہ اگلے مرحلے تک پہنچنے کے لیے وہ وحید سے کیا مطالبہ کریں گے، اس پر کیا بیتنے والا ہے۔ یہ 40 دن فرقہ کے لیے بہت اہم ہے۔
ایک شخص کے مکمل بنواش میں کتنا ٹائم لگتا ہے؟
انسانوں میں فرق پایا جاتا ہے، بعض لوگ جلدی ڈھیلے پڑ جاتے ہیں، بعض لوگوں کو کچھ زیادہ ٹائم لگتا ہے، لیکن بالآخر وہ بھی ڈھیلے پڑ جاتے ہیں۔
اور پھر
بھیڑ چڑھنے والے تمام افراد نے ایک عرصے کے بعد اپنی جائیداد رائے روشن کو عطیہ کر دی ہے، اور اس کے بعد خودکشی اور برین واشنگ کے طریقہ کار کو تو ہم نے گنوا دیا۔ وحید اس وقت وہی شخص ہے جس پر مجھے اعتماد ہے، اور آخر کہہ سکتے ہیں کہ وہاں کیا ہو رہا ہے۔
اگر خدا نخواستہ وحید اس کردار میں جو ادا کر رہا ہے ڈوب گیا، سب کچھ بھول گیا تو کیا ہوگا؟
تم ہوتے تو پلٹ جاتے۔
نہیں نہیں
نہیں، فرقوں کے پاس انسانوں کی برین واش کے لیے پیچیدہ طریقے ہوتے ہیں، لیکن اگر تم ان لوگوں کو علیحدہ ہو جانے دو گے جو فرقہ میں الجھ گئے ہوں، تو ان سب میں تمہیں پریشانی اور ذہنی تناؤ وغیرہ سب نظر آئیں گے۔ وہ ایسے افراد ہیں جن کو دھچکا لگ گیا ہے اور انہوں نے پیار محبت نہیں دیکھا ہے۔ وحید ان میں سے کس میں شامل ہے؟
کسی میں بھی نہیں۔
تو پھر تم بے فکر رہو، اگر کسی کو خود پتہ چل جائے کہ وہ فرقہ میں الجھ گیا ہے تو پھر بہرحال معاملہ ٹھیک ہو جاتا ہے۔ اہمیت اس بات کی ہے کہ سب لوگ سوچتے ہیں کہ جنت میں ہے، مجھے فکر اس بات کی ہے کہ وحید اس مدت میں کیا برداشت کرے گا، ورنہ مجھے معلوم ہے کہ وحید بھی تمہاری طرح ہے۔ اس وقت ہمیں اپنی تمام انرجی، اپنی تمام توانائی اس چیز پہ لگانی چاہیے کہ اس مرکز کو ڈھونڈیں جو ذہن کو اسیر کرتی ہے، اور اس کے علاوہ عقل اور روح پر حاوی ہوتی ہے۔
خدا حافظ، خدا
خدا حافظ، اپنا خیال رکھنا۔
وہ پارکنگ طرف جا رہی ہے۔
وہ سب دن رات زیر نگرانی ہیں، اب تک کسی نے وحید کے ساتھ رابطہ نہیں کیا۔ لگتا ہے کہ ایک ریلیف ریس ہے، ان لوگوں نے کام کو ایک جگہ پر لے جا کر بعد میں ایک اور گروہ کو دے دیا۔
مجھے پتا ہے کہ تم بہت عرصے سے اس فرقہ پر کام کر رہے ہو۔
دن رات
مجھے یاد ہے، جب تم نے اس کیس کو قبول کیا تھا تو تم نے کہا تھا کہ علل و اسباب کو تلاش کر رہے ہو۔
علل و اسباب؟
میں تمہارے دلائل کو مانتا ہوں، تمہیں خود بھی پتا ہے۔ اس وقت میں تم سے دوستانہ انداز میں بات کر رہا ہوں، ایک بوس کی حیثیت یا دفتری تعلقات کے حوالے سے نہیں۔ کیا تم نے خود نہیں کہا تھا کہ فرقے کثرت کے باوجود سب ایک جیسے ہیں، تو یہ بھی باقی کی طرح ہیں۔ میرے خیال میں تم اسباب و علل تلاش کرنے میں ذرا افراط سے کام لے رہے ہو۔
افراد نہیں ہے صادق، اس وقت میں بہت سی باتیں سمجھ گیا ہوں. یہ فرقہ کئی تہہ پر مشتمل ہے. اب تک کوئی فرقہ ہم نے نہیں دیکھا ہے کہ خودکشی سے اپنا کام شروع کرے اور انجام بھی خودکشی تک ہو. دیکھ رہے ہو، سادگی میں پیچیدگی ہے. یہ لوگ برین واشنگ کے ذریعے اقتصادی ارادوں تک پہنچ جاتے ہیں. ان کے ہاں مرید و مرشد کا ایک فریم ورک ہے، اسی فریم ورک کے ساتھ اب تک قائم تھے. یہ لوگ پیسے کماتے ہیں، وہ بھی روحانی پروپیگنڈوں کے ذریعے، اور پھر شخص کے اپنے ہاتھوں قتل کے ساتھ. مطلب یہ ہے کہ قاتل اور مقتول ایک ہی ہے.
اچھا، کیوں خورامان اور اس کے ارد گرد کے لوگوں کو گرفتار نہیں کرتے ہو؟
ان کی گرفتاری اس مرحلے میں کوئی مدد وحید کو ڈھونڈنے میں نہیں کرے گی، اور امکان ہے کہ اس کی جان کو خطرہ بھی ہو. اگر وحید کو خورامان اغوا کر کے رکھے تو ہم کیا کریں گے؟ وہ ان کے ساتھ معاملہ کریں گے؟ اگر خورامان کو وحید کے بارے میں پتہ نہ ہو اور وحید کسی اور اگر وہ کسی اور تہ میں ہو تو اس وقت ہم کیا کریں گے؟ وحید ہمارا علاقہ ہے، لہٰذا بلاخر ہمیں کچھ دن صبر کرنا پڑے گا تاکہ ایک دن اس چلے سے گزر جائے تو ہم ان سب کو گرفتار کر لیں گے. صادق، عدالت کے لیے وحید قابل قبول دلیل ہے، اس مقصد کے لیے کہ اس فرقہ کو گلا کما کر سکیں ہم سب.
صرف خدا جانتا ہے کہ ایسے موذی جانور اس ملک کے بدن سے چپکے ہوئے ہیں تاکہ اس کے خون کو چوس لیں. اس چلے سے ایک دن بھی گزرنا نہیں چاہیے.
انشاءاللہ کہ نہیں گزرے گا.
کیا ہوا؟
میرے خیال میں چوری کی گاڑی ہے. سینٹر آفس 59 بول رہا ہوں.
59 میں سن رہا ہوں.
سینٹر آفس، یہاں پہ ایک چوری کی گاڑی ملی ہے جس پہ ہمیں بہت شک ہے.
ٹھیک ہے، تائید ہوتی ہے، تم 2 منٹ انتظار کرو.
شکریہ.
10 دن سے یہ گاڑی اسی طرح وہاں پر کھڑی ہے. گاڑی کا جو نمبر میرے پاس تھا اس سے میں نے کیمروں پر نظر ڈالی ہے. یہاں تک گاڑی ہمارے کنٹرول میں ہے. گاڑی میں بیٹھے لوگوں کو کیمرے کا پتہ تھا، کہیں بھی ان کا چہرہ نظر نہیں آیا ہے.
لگتا ہے پہلی بار یہ کام نہیں کیا ہے.
یہ جگہ کیبل کار سے قریب ہے، لیکن میں نے بڑی محنت کے بعد اس کی کوالٹی کو بہتر بنایا ہے. اس کے ہاتھ پر دیکھیں، ٹیٹو ہے ایک دائرے کی شکل میں.
ایک نقشہ ان راستوں کا ہم کو ملا ہے جہاں گاڑی تھی. ایک جگہ سے ہم نے گاڑی کو گم کر دیا کیونکہ ایک ایسے راستے پر چلے گئے جس پر کوئی کیمرہ نہیں تھا. ہم 3 علاقوں پر پہنچے، شاید چلا کاٹنے کے سلسلے کی جگہ ان میں سے ہو.
تینوں علاقوں کو کنٹرول میں لے لیں اور تمام عوامی رپورٹوں کو ہماری اپنی معلومات کے ساتھ مطابقت دیں.
ایک فہرست علاقوں کے پراپرٹی ڈیلرز، عوامی رپورٹس، کیمروں کے کنٹرول، ٹیکنیکل اقدامات، اور مختصر یہ کہ جو بھی کام ہم کر سکتے ہیں کیے، جس کا نتیجہ یہ ہوا کہ جن کو آپ نقشے میں دیکھ رہے ہیں.
हेलो
हेलो सलाम अलैकुम, मैं वहीद हूँ।
वहीद तुम हो?
ये कौन सी जगह है?
मेरी और वहीद की इमरजेंसी मुलाकात की जगह है। यहाँ
हेड ऑफिस हम 140 की पोजीशन पर हैं। मैं भी चलूँ आपके साथ?
नहीं, अकेले जाना चाहता हूँ।
लेकिन
अकेले जाऊंगा भाई। वही वही ठीक हो?
हाँ मैं ठीक हूँ, मुझे कुछ नहीं हुआ है। घर वाले कैसे हमारे?
मैं इनकी तरफ चक्कर लगाता रहता हूँ।
इस अरसे में अपने घर वालों को ख्वाब में देखता था, बाज़ औकात खुदा को भी।
वो तमाम चीजें जिससे तुम डरते थे कि इनको गवा दोगे, ख्वाब में देखते हो?
बहुत मुश्किल था। बाज़ औकात मैं अपने तय कहता था कि निकल जाऊं, हकीकत में थक गया था। भैया लोग पागल हैं। जितना खुदा तक पहुंचने का रास्ता आसान है, उन्होंने अपने तक पहुंचने के रास्ते को मुश्किल बना दिया। खाल उधेड़ देते हैं। जितनी आयतें दुआएं मुझे याद थी, सर से मैंने पढ़ ली, दिन रात पढ़ता था ताकि तहम्मुल कर सकूं।
बहुत अच्छा, बस करो बस करो, बहुत अच्छा।
उसी इब्तिदा में मुझे पता चल गया था कि मेरा ताकुब कर रहे हैं। मुझे पता था कि तुम लोगों को भी पता है, यहां तक कि राबता कट गया। इस तरह से कि शम्स को पता ना चले, ठीक करने की कोशिश भी की।
इस अरसे में मैं सिर्फ एक आईना था। मैंने तुमसे झूठ नहीं कहा, तुम्हारे बातिन की हकीकत तुम्हें दिखाई है। ये तुम थे जिसने अपनी काबिलियत दिखाई और साबित कर दिया कि तन्हाई के लिबास पहनने के लायक हो तुम। मुबारकबाद पेश करता हूँ।
केबल कार में मुझे कपड़े दिए और कहा कि तन्हाई का लिबास है,
इसको पहन लो और इस पर फख्र करो। कम ही लोग इस मुकाम तक पहुंच पाते हैं अबदी रिहाई की उम्मीद के साथ।
ये लम्हा मेरे लिए बहुत अहम है। मैं सिर्फ चाहता हूं कि जानू कि उसके बाद क्या होगा।
तुम जल्दी समझोगे, ना दोहराए जाने वाले दिन तुम्हारे इंतजार में है मेहरदात। इसके हर लम्हे से फायदा उठाओ। यह सिर्फ एक कपड़ा नहीं है, ये एक चाबी है दुनिया की बेहतरीन जगह पर जाने की। अब तक तुमने हकीकी बहिश के बारे में कुछ सुना है?
मैंने रिपोर्ट के बारे में पढ़ा था। मरजान और बाकी लोगों की 40 रोजा गैर हाजिरी की इत्तला थी मुझे। मेरी छठी इसने एहसास किया कि एक प्लान है।
तुमने केबल कार में अपना लिबास बदला?
पहन लो इसे
अभी,
ये तुम्हारे जिस्म का एक हिस्सा है। अपनी ताजा रूह को इसके जरिए महफूज रखो।
इसी दौरान मैंने देखा कि बेहतरीन वक्त है कि मैं मशीनों को अपने आप से अलग कर लूं।
इसे पहन लो। मैं हमेशा अपने जहन में तुम्हें इस लिबास के साथ याद रखूंगा।
मैंने अंदाजा लगाया कि एक निशानी है कि जो भी मुझे उसके साथ देखे वो पहचान ले। केबल कार से जब मैं उतरा तो मेरा रابطہ तुम लोगों से कट गया। खुरमान रابطے का सिर्फ एक हिस्सा है, असली शख्स कोई और है। खुरमान खुद फिरके का एक एजेंट है। इस अरसे में एक मर्तबा भी मैंने उसे नहीं देखा।
हमारे लिए भी अजीब था कि एक कॉल भी उसने तुम्हें नहीं की।
تو پھر اس حساب سے خود خورامان بھی کسی کا چیلا ہے؟
شمس بھرتی کرنے کا انچارج ہے, فرقے کا سرغنہ کوئی اور ہے, رپورٹیں اس کو دی جاتی ہیں.
فرقے کے سرغنے سے تو ملے ہو؟
نہیں, اس باغ میں صرف کچھ لوگوں کو اجازت تھی کہ اس سے ملے. بہت سے لوگ گڑ گڑ آتے تھے کہ اگر ہو سکے ایک مرتبہ صرف اس سے جا کے مل سکیں, لیکن جب تک میں وہاں تھا کسی کو بھی وہاں جانے کی اجازت نہیں تھی.
ہم سوچتے تھے کہ خورامان ہی اس کا اصلی رکن ہے.
میں نے بہت کوشش کی کہ کسی طرح سے جا کر اس سے بات کر سکوں یا قریب ہو سکوں اس سے, لیکن وہ ہمارے ساتھ سختی سے پیش آتے تھے. صرف کبھی کبھار ان لڑکیوں سے ملتا تھا, ان کو بھی عام طور پر اس سے ملنے کے بعد ایک مدت کے لیے دوسروں سے دور رکھا جاتا تھا.
سام کا سر وہ ہے, اس کے ذریعے اب ہم سام کی بل تک پہنچ چکے ہیں, جو کہ البتہ وہ بھی تمہارے ذریعے سے.
اس کی متعدد سیکیورٹی ٹیمیں ہیں, کہتے ہیں اس کو دیکھنے کے لیے قابلیت کی ضرورت ہوتی ہے.
اور تم ان کے قابل نہیں ہوئے.
جتنا وہ اپنے آپ کو زیادہ دور اور زیادہ ناقابل دستیابی بنا کر رکھتا ہے, زیادہ پراسرار اور زیادہ اہم نظر آنے لگتا ہے.
صرف وہ کہتے تھے تمہیں اپنے آپ پر فخر کرنا چاہیے, تم تنہائی کا لباس پہننے کے قابل ہو گئے ہو. دراصل اسی لباس کی بنا پر انہوں نے مجھے پہچانا اور سڑک پر آ کر مجھے گاڑی میں بٹھا کر لے گئے.
معاف کرنا, تمہیں تھوڑی سی تکلیف ہو رہی ہے. استاد شمس نے مجھے بھیجا ہے کہ تمہیں جنت پہنچا دیں.
کسی قسم کا تشدد نہیں کیا گیا, صرف پوری مدت کے دوران انہوں نے میرے سر کو نیچے رکھا. پہلے میں نے موڑوں کو دائیں اور بائیں سے گننا شروع کیا, لیکن وہ اتنے زیادہ ہو گئے کہ آگے میں گن نہ سکا. لیکن فاصلے کی بنا پر میرا اندازہ ہے کہ ہم شہر سے باہر چلے گئے تھے ایک باغ میں. مجھ سے انہوں نے کہا کہ یہاں دنیا کی بہترین جگہ ہے, جنت کا ایک ٹکڑا.
ایسا ہی تھا,
لیکن وہ جگہ میرے لیے جہنم تھی.
اس تمام عرصے تم کیا کرتے رہے؟
میرے علاوہ کچھ اور لوگ بھی تھے, سب میری طرح نئے تھے, سب نے خاص لباس پہن رکھے تھے. آخری برین واشنگ یعنی چلا کاٹنے کے لیے سب کو جانا تھا. ہمیں خود ایک دوسرے کے دماغ پر کام کرنا تھا, ان تمام باتوں کی جن کو ہم نے سیکھا تھا. ہم دن رات مشق کرتے تھے, نشست کے بعد نشست. سب محبت کرنے لگے تھے, سب ایک دوسرے سے پیار کرتے تھے, لیکن روزانہ تکرار اور تکرار. کسی کو بھی کوئی اعتراض نہیں تھا, کیونکہ سب سیکھ چکے تھے کہ ایک دوسرے کی رپورٹ دینا ہے.
جنت, لیکن ایک انجان جنت.
پھر جب سب نے گواہی دی میں تنہا ہونے کی قابلیت رکھتا ہوں, تو تنہائی کا وقت آ گیا. 40 دن کی مدت شروع ہو گئی. البتہ یہ سب کے لیے ایک ثابت رویہ نہیں ہے, اس بات کا امکان ہے کہ بعض لوگوں کے لیے مختلف ہو.
جی, یہ بھی فرقوں کے چالوں میں سے ایک ہے. وہ گروہ کو اہم نظر آنے والے فیصلوں میں شریک کر لیتے ہیں تاکہ وہ شخص جس کے بارے میں فیصلہ کیا جاتا ہے اعتراض نہ کرے اور فرما بردار رہے, جبکہ ہمیشہ گروہ کا فیصلہ وہی ہوتا ہے جو فرقہ کا سرغنہ چاہتا ہے.
وہاں بھی ایسا ہی تھا, سب لوگ اس بات کی دہشت سے کہیں ایسا نہ ہو کہ رہا ہو جائیں, کوشش کرتے تھے کہ بحثوں میں سرگرم رہیں تاکہ تنہائی میں جانے کے لیے سب سے زیادہ رائے حاصل کر سکے. میرے لیے سب سے مشکل حصہ یہ تھا کہ ایسی باتوں کا مظاہرہ کروں جو ان کا حقیقت میں عقیدہ تھا لیکن میرے خیالات کے منافی تھا.
اور بہت ہی مشکل.
اتفاق رائے کے بعد ایک گروہ میری آنکھیں بند کر کے اس جگہ سے لے گیا, ایسی جگہ لے گئے جہاں تنہائی تھی, صرف وہاں پہ تقریروں کی کیسٹوں اور کاپیوں کے ساتھ. جب میں رہائی تک پہنچ گیا तो उन्होंने मुझे छोड़ दिया।
तुम्हारे ख्याल में अगर हम तुम्हें उसी जगह पर ले जाएं जहां उन्होंने तुम्हें गाड़ी में बिठाया था, उन मोड़ों से जिनको तुमने गिना था, तो क्या उस जगह पर हमको पहुंचा सकते हो?
नहीं नहीं ढूंढ सकता। नहीं ढूंढ सकते।
शायद कुछ टाइम लग जाए ताकि वो अपनी पहली वाली कंडीशन पर लौट आए। इस दौरान कोई रात ऐसी नहीं थी कि मैं इस्तगासा ना करूं। मैंने खुदा से इल्तजा की थी कि तुम्हें महफूज रखे और सही और सालिम लौटा दें। मैं नहीं कहता हूं कि तुम्हारे लिए आसान था वहीद, तुम भेड़िए के मुंह में जाकर वापस लौटे हो, मुझे पता है कि तन्हाई में एक बड़े काम के लिए फैसला करने का क्या मतलब है, साथ ये भी कि कोई ना हो जो तुम्हें मशवरा दे। तुम खुद रहो और तुम्हारा खुदा। मैं नहीं जानता कि इस वक्त गलत जा रहे हो या सही, लेकिन खुदा के फजल व करम से तुम इसमें सुखरू हो गए। कोई भी सिवाय तुम्हारे अपने और खुदा के नहीं जानता कि वहाँ तुम्हारे ऊपर क्या गुजरी है और तुमने क्या सहा है। इस अरसे में मैंने अपने आप से पूछा कि क्या इन ऑपरेशंस की अपनी मुश्किलों के साथ कोई कदर कीमत है। नहीं वाकई। फिर मैंने अपने आप को दिलासा दिया कि क्या यह पूरा ऑपरेशन एक परिनाज के निजात के हासिल करने के लिए बदले में जो अपनी माँ की आगोश की तरफ वापस लौट गई कम है। बहरहाल इसकी कदर कीमत है, बहुत कदर कीमत है। इन भेड़ियों के मुंह से जिनको तुमने देखा, पहचाना और मदद की, इनसे निजात हासिल हो बहुत अहम है। मेरी भी इसके सिवा तुमसे कोई उम्मीद नहीं थी। मुझे पता नहीं, लेकिन अब इससे ज़्यादा तुम्हें परेशान करना बेमरवाती है। बड़े दिलेर हो भाई। मैं तुम्हारा मशकूर हूँ। अब तुम वापस जाओ अपने घर वालों के पास, अपने बीवी बच्चों के पास, एक सफर पर चले जाओ और आराम करो।
मेरे लिए बिल्कुल अहम नहीं है कि लोग मेरे बारे में क्या सोचते हैं। मैं जो इससे पहले था वो उसी माजी में मर गया है। देख लें शहर की लाइटें, याकूत के दानों की तरह लगती है। मेरे बाबा सोचते थे जो जितनी ऊंची इमारतें तामीर करे वो आसमान तक उतनी ही जल्दी पहुंच सकता है, लेकिन मैं अब उससे पहले जा रहा हूं आसमान की तरफ। ऊपर जाने के लिए तुम्हें हल्का हो जाना चाहिए हर उस चीज से जो भारी है और तुम्हें जमीन पर बिठा कर रख देती है। मैंने हर चीज को तलाक दे दी, अपने आप से शुरू किया है। अब मैं आजाद हो चुका हूं। मैं इस वक्त एक तितली हूं जिसके पर सूरज की रोशनी में खुश्क हो गए हैं और परवास के लिए तैयार हूं, बिल्कुल तैयार।